वर्ष 2081 को भीमकाय पुस्तक साबित भयो कमरेड जलजला। पुराना कम्युनिस्ट नेता मोहन विक्रम सिंह कृत यो महाउपन्यासले विषय वा शिल्प भन्दा पनि पृष्ठ संख्या अर्थात 1320 गन्तीका आधारमा चर्चा बटुल्यो। यसका प्रशंसकले 92 वर्षीय नेताको 23 वर्ष दीर्घ साधनाका रूपमा तात्तातो खबर फिजाए, 500 भन्दा बढी पात्र र 500,000 शब्दको बखान गरे। हो, यसमा पक्कै धेरै पाना छन्, तर हाम्रै प्राचीन हस्तलिखित ग्रन्थ चन्द्र निघण्टु वा गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाउने श्री हरिचरित्र मुरुत सागर जत्रो पर्वतकाय पुस्तक होइन। लियो टल्स्टायको उपन्यास वार एन्ड पिस भन्दा केही बढी पृष्ठ छन्, तर पृष्ठ नम्बर 658 670 फरमाइसकेको कथा 789 800 नदोहोरिएको भए हाराहारी नै हुन सक्थ्यो वा आवश्यक सम्पादन गरेको भए अलिक कम पनि हुन सक्थ्यो। आखिर साहित्य न शब्द गणनाको हो न त पृष्ठ गणना, न पात्र गणना हो न त उमेर गणना। यसले थोरै शब्दमा सही रचना धर्मिताका कारण कालजयी हुने सामर्थ्य राख्न सक्छ। यद्यपि वृद्ध अवस्थाका बावजुद सिंहको उपन्यासतिर फैलिने सत्प्रयासको सराहना गर्नै पर्छ, तर पुस्तकको गुणवत्तामा पाठकको प्रश्न चिन्ह अद्यापि छन्। त्यसो त नेपालको वामपन्थी वृत्तमा साहित्य र प्रोपगान्डा बीच सीमारेखा राखिँदैन, उपन्यास र इतिहास बीच फरक खोज्ने धृष्टता गरिँदैन। उपन्यास भनिसकेपछि के वास्तविक के काल्पनिक, तर हाम्रा जाने माने लेखक बौद्धिक दार्शनिक उपन्यासको फ्याक्ट चेक गरेर बसिरहेको देख्दा धिक्कार लाग्छ। धन्य हो वयोवृद्ध नेता सिंहले सम्भवत पहिलो पटक आलोचकहरूलाई धन्यवाद दिए र आफ्नो त्रुटि वा कमजोरी स्वीकारे। वर्ष 2081 अर्को चर्चित पुस्तक रह्यो अस्र। काठमाडौँका महामेयर बालिन शाहले फेसबुकमा आफ्नो जन्मदिन पारेर पहिलो कविता संग्रह सुटुक्क सार्वजनिक गरे, तर न औपचारिक विमोचन भयो न अन्तर्क्रिया भयो न त देश दौडाहा, तर यसले बिक्रीमा बेग्लै मानक बनायो। मोतीराम भट्टको पालामा कविताका किताब बढीमा 1,000 प्रति मुद्रण हुन्थ्यो, अहिले बालिनको पालामा पनि त्यही 1,000 प्रति बिक्री भए बेस्ट सेलरको छाप लाग्छ। बालिनलाई कवि मान्ने कि नमान्ने आफ्नो ठाउँमा छ, तर उनको किताबको बिक्री 10 कविको किताब बराबर हुन जानुले के देखाउँछ भने बालिनलाई जेनजी पुस्ताले पत्यायो। अब जेनजी पुस्तालाई व्यवस्था गरेर किताबको बजार गर्माउन नसकिने रहेछ। कतिपय अवस्थामा किताबका लागि लेखक आफैले हो हल्ला गर्नु पनि पर्दो रहेछ। बालिनले आफ्नो किताबबारे कहीँ केही बोलेनन्, तर केही कवि मनहरूले उनको नाममा रुवावासी चलाए, झिल्के कवि भनेर सामाजिक सञ्जालमै खिसीटिउरी गरे। अझ भनौँ 35 वर्षीय ऱ्यापर इन्जिनियर मेयरको कविता किताबको उल्टो प्रचार भयो र सेलिब्रिटी किताब बनिदियो। ज्योतिष शास्त्रीय भाषामा 2081 कालयुक्त संवत्सर थियो। भविष्य फलमा सबै प्राणी सुखी हुने भने पनि त्यसलाई उछिने कवि लेखकले यस वर्ष कति पुस्तक निस्किए भने हिसाब गर्न कठिन छ। चैतको थालनीमै प्रेस पसेका थुप्रै पुस्तक अझै बाहिर निस्किएका छैनन्। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले दिने ISBN इन्टरनेसनल स्ट्यान्डर्ड बुक नम्बर लिने एक थरी छन् भने अर्का थरी ISBN बापत रु 300 शुल्क नतिरिकन पुस्तक निकाल्ने पनि छन्। मदन पुरस्कार गुठीमा बुझ्नलाई पुस्तक बुझाउने म्याद वैशाख 15 छ। उसो त हामी कहाँ पुस्तकको आधिकारिक तथ्याङ्क राख्ने कुनै निकाय छैन, तर निर्धक्क के भन्न सकिन्छ, देशको अर्थतन्त्रलाई सन्चो नभए पनि हाम्रा लेखक कविले किताबी दौडमा कुनै कन्जुस्याई गरेनन्। नाजुक अर्थतन्त्र, बढ्दो आप्रवासन प्रविधि र यन्त्रीकरणको मार बिक्री वितरणमा परेको होला, तर पुस्तकको प्रकाशनमा त्यसको छाया परेको छैन। कुराकानी थालौँ आख्यानबाट। वर्ष 2081 नेपाली आख्यानको नवीनता भनेको बुद्धम शरणम गच्छामि हो। बुद्ध कथा, बुद्ध विचार, बुद्ध दर्शन, बुद्ध शिक्षामा आधारित आख्यानले पाठकको धेर थोर ध्यान आकर्षण गराएका छन्। यसो भन्दैमा नेपाली साहित्यले महाभारतीय कथा र पात्रहरूको पछुवा सवारी छाडिसक्यो भन्ने निरक्योलमा पुग्न सकिँदैन। नेपाली आख्यानले बिहानी कोल्टे फेर्न खोजेको दृष्टान्त भने दिएको छ। यस वर्ष उपन्यास धेरै आएनन्, तर जति आए तिनमा पठनीयता जरुर छ। गत वर्ष कृष्ण गौतम कृत दार्शनिक उपन्यास अद्वैतले पद्मश्री जितेको हुनाले बढ्ने अनुमान भने मिलेन। यस वर्ष कतिपय उपन्यासमा सुन्दर आञ्चलिक प्रयोग भएका छन्। कतिपयमा जादुई यथार्थ र स्वैर कल्पनाको उचाइ छ। जातीय इतिहास उत्खनन भएका छन्। फरक विषय र परिवेशका कारण स्व, सिमसारा, उर्माल, सारवणी, हिउँको गीत, अरहत, अहिल्या आदि उपन्यास चर्चामा रहे। कथातर्फ एउटा माई नगरमा सम्मोहन, बहुरूपी, दृश्य प्रलेख, अभ्यन्तर आदि पनि पाठकीय रोजाइमा छन्। त्यसो त हिजोआज कतिपय आख्यानमा बौद्धिकता, दार्शनिकता र चिन्तनको अनुपस्थिति निकै खट्कन्छ। आख्यान भनेको घटनाको विस्कुन मात्रै होइन, लेखकीय दृष्टिकोण हो, विचार र दर्शन पनि हो। सुक्ति र मुक्तावलीले नै हो पाठकलाई घोत्लिन लगाउने। खोजी खोजी पढ्ने भनेको निम्सहरू खुराकी होइन, सिद्ध हस्त साहित्य हो। त्यसैले फगत आत्मविलासको बाटो छाडेको जाति। सुखद के हो भने यस वर्ष पनि नयाँ पुराना कविहरूको उत्साह घटेन। पुराना कवि दिनेश अधिकारी विप्लव प्रतीकदेखि हेमप्रवाससम्म कविताको हरियो चौतारीमा भेटिए। त्यसै गरी लीला अनमोल, सुरज राणा, सकुन आँसु, यस लामा आदि कविता कृति लिएर आए। तिनको काव्य बिम्बमा पाठकले विश्वास पनि गरे। हाम्रो कविताको लामो र समृद्ध परम्परामा कविहरूको साधना स्तुत्य छ। तर कतिपय कमसल कविताले असल कवितालाई छायामा पारिदिएको पनि सत्य हो। कविता भनेको फगत संरचना हो भन्ने जमातका कारण यसको विधागत सौन्दर्य र अनुशासन निरन्तर खुम्चदो छ। आम कविको अभिव्यक्ति अग्निमय लाग्छन्। यस्तो लाग्छ कवि हृदय जलेको छ, टुकीको खोजीमा रहेको विचारु पाठक ज्वालामुखीको जलनमा परिरहेको छ। चर्चा हुनु एउटा कुरा हो, राम्रो हुनु अर्को कुरा हो। कतिपय कवि लेखक चुपचाप आफ्नो कवि कर्म गरिरहेका छन्। तिनकै कारण महाकाव्य भूतपूर्व विधा बनेको छैन। गोर्खाको शहीद लेखन गाउँपालिका दुई बनौतीका नारायण प्रसाद पोखरेलले कवि भुवनहरि सिग्देलाई काव्य नायक बनाएर लेखेको महाकाव्य गोवर्धन यहाँनिर उल्लेखनीय छ। छन्द कविको यो उत्साहलाई धाप दिनु समीक्षक सम्पादकको पनि कर्तव्य हो। अध्येताको अनुभवमा कोरोना महामारी पछि पाठकको ध्यान गैराख्यानतिर ढल्केको छ। इतिहास, भूगोल, संस्कृति उन्मुख पुस्तकको बिक्री क्रमशः उकालो लाग्दो छ। मदन पुरस्कार विजेता पुस्तक भएकाले मुकाम रणमैदानको बिक्री सर्वाधिक हुनु नौलो घटना होइन। स्तरीय गैराख्यानले पनि पाठकको ध्यान आकर्षण गराउन सक्छ भन्ने दृष्टान्त महेश राज पन्तको पृथ्वीनारायण शाह, रमेश भूषालको छाल बाटो, सुरेश ढकालको इतिहासभित्रको इतिहास आदि पुस्तकले दिएका छन्। फरक फरक विधाका लेखक र कृति भए मात्रै भाषा, साहित्य र वाङ्मय समुन्नत हुन्छ। गैराख्यान मध्ये निबन्ध विधामा पुस्तक बढेका छन्, तर हामी कहाँ बौद्धिक स्तरका निबन्ध कमै आउँछन्। राजनीतिक लेख, यात्रा, नियात्रा, व्यक्तिचित्र, आत्मकथा, डायरी पनि निबन्धका हाँगाविगा हुन्। यस वर्ष सम्झौँ कि बिर्सु, दर्ज्यु संलाप, अक्षत अन्टार्क्टिका आदि निबन्ध कृतले बहुप्रशंसा बटुले। उदेक लाग्दो प्रसङ्ग के भने सिर्जनाको धाइआमा बन्ने ल्याकत राख्ने समालोचना भने यस वर्ष पनि सबभन्दा दुर्बल विधा बन्यो। अमुक व्यक्तिले विश्वविद्यालयीय डिग्री, बढुवा आदि व्यक्तिगत प्रयोजनका लागि पुस्तक निकाल्नु फरक पाटो हो, तर गर्व गर्न लायक समालोचना आएन। त्यसले सचेत पाठकको कमी बोध हुन्छ। स्तरहीन र काम चलाउ साहित्यको महिमा मण्डन त्यसकै उपहार हो। एकहोर सुगा गाना हुन्छ, राम्रो राम्रो राम्रो, गजब गजब गजब। समालोचकको अभावमा साहित्य भनेको सामान्य सूचना वा मनोरञ्जन लिने भन्दा पनि पटक पटक रसास्वादन गर्न सामग्री हो भन्ने कुरा नै बुझाउन सकिएको छैन। हिजोआज मौलिक नाटक त नाकमुखै देख्न पाइन्न। रङ्गकर्मीहरू अनुवाद वा कथाको नाट्य रूपान्तरण गरेर काम चलाइरहेका छन्। यतिका नाटक घर हुँदा पनि नाटक लेख्ने हुटुहुटी किन जन्मिन? एउटा चल्तीको विधा नै हराउने अवस्था किन आयो? त्यसो त कवि लेखकले केही लेखेका छैनन् भन्नु पनि अन्याय हुन्छ। नयाँ लेखक धेरै भएकाले पुरानै राम्रा हुन् भन्ने पनि होइन। नयाँलाई हमेसी स्वागत गर्ने चलन हामी कहाँ छैन। त्यसले पनि साहित्यिक वातावरणमा फरक पार्न सक्छ। तिनले नेपाली समाजको विशिष्ट परम्परा, इतिहास, संस्कृति, सभ्यता, पर्यावरण, संस्कार आदि आख्यान, गैराख्यान र काव्यमा अभिव्यक्त गरिरहेका छन्। नेपाली शब्द भण्डारमा नयाँ, नौला, नवीन शब्द थपिएका छन्। आज गाउँ र सहर, स्वदेश र परदेश, स्थानीय र वैश्विक पाटो उघारिएका छन्। त्यसमा शिल्प पक्ष अपुग जस्तो लागे पनि त्यो जागरूकता सलाम योग्य नै छ। हुन त साहित्यको विशिष्ट भाव स्वान्त सुखाय नै हो, हरेक कला खुसीको खोजी हो। आफैलाई सुखमा राख्न खोज्नु नराम्रो पनि होइन। आत्मश्लाघाले समाजलाई पिरोलिरहेको छ। कतिपय अञ्जुलीमा केही थुपा पानी उठाउँदा समुद्रै उठाएको भ्रममा परेका छन्। कतिपयले एक मुठी माटो उचाल्दा धरती नै उचालेको स्वाङ चर्चेका छन्। कतिपयले अलिकति अक्सिजन पाउन साथ फोक्सोमा सिङ्गै वायुमण्डल भित्राए जस्तो हल्ला गरेका छन्। कतिपयले प्रायोजित प्रशंसा गराएर भए पनि उम्दा साहित्यको सेखी झारेका छन्। साहित्यमा पाठकीय विरक्ति आउनुको अप्रिय कारण यति मात्रै होइन, तर यति सानो देशमा हजारौँ कवि लेखक हुनु बाँकी विश्वलाई विस्मित पार्ने खालको छ। पाठक भइ नसक्दै लेखकका रूपमा उदाउने, खादामाला टिका लगाउने र म ठुलो मान्छे भएँ भन्ठान्ने अपसंस्कृति बढ्दो छ। कसैले फुटकर कविता वा खुद्रा लेख रचना छाप्नु वा छपाउनु बेग्लै हो, तर किताब छाप्नु भनेको अलि जिम्मेवार काम हो भनेर बुझाइदिने कसले? यस वर्ष पुरस्कारहरू त्यस्तो उत्पात विवादमा परेनन्। केही लेखक पुरस्कारै पुरस्कारले पुरिए, अर्का थरीलाई पुरस्कारले चिन्दै चिनेन। एकाध बाहेक प्राय धाउनेले नै पुरस्कार पाउने अवस्था छ। त्यो पनि पुरस्कार पाउनेले नै पाइरहने। सरकारी पुरस्कारमा दलका कार्यकर्ताले कब्जा जमाए भने निजी क्षेत्रका पुरस्कारमा पारदर्शिताको अभाव छ। त्यो श्रृङ्खला कहिले पनि रोकिने छैन। यस वर्ष साहित्य अनुवादतर्फ देखिने गरी त्यस्तो गतिलो काम भएनन्, तर धेरै ठाउँमा साहित्य महोत्सव नामका कमेडी भएका खबर आइरहे। नाम महोत्सव भए पनि त्यो मामुली साहित्यिक भेला वा गोष्ठीभन्दा बढीको हैसियत देखिएन। विषय ऐजन, वक्त ऐजन भएपछि त्यसको शक्ति सीमित हुने भइहाल्यो। प्रायोजित र विद्रूप प्रहसन छाडेर अब साहित्य महोत्सवकै समीक्षा गर्ने बेला भयो। वास्तवमा साहित्य महोत्सवका नाममा हामीले गर्न खोजेको के हो? थुप्रै साहित्य महोत्सव मौसमी छन्, निरन्तरता छैन। ब्रान्डिङ बिनाका साहित्यिक महोत्सव फगत कर्मकाण्ड हुन्। हरेक पालिकाले हामीले पनि साहित्यिक महोत्सव गर्यौँ भन्नु एउटा कुरा हो, तर त्यसरी पालिका पिच्छे कनिका जसरी स्रोत साधन खर्च गर्नुको अर्थ के हुन्छ? बरु त्यसलाई मर्यादित र प्रभावकारी बनाउन प्रदेश स्तरीय महोत्सव गर्दा महत्त्व बढ्न सक्छ। अहिलेलाई बाहिरी देशका मानिस यहाँको महोत्सव हेर्न आउनु स्वैर कल्पना मात्रै हो। कम्तीमा यहाँकै मानिस हेर्न, सुन्न वा साहित्याटन गर्न आउने वातावरण बनाउन सके लाख हुन्छ। साहित्य बचाउने साहित्यकारले मात्रै होइन, साहित्यको पाठकले पनि हो। बजारलाई टेको पुडो दिनका लागि नेपाली साहित्यको अङ्गालो अलि फराक बनाउन आवश्यक हुन्छ। आज हामीले फलाकिरहेको नेपाली साहित्यलाई निकै साँगुरो वा सङ्कुचित पारिएको छ। वास्तवमा यो नेपालभित्रको नेपाली भाषाको साहित्य वा काठमाडौँमुखी साहित्य मात्र हो। त्यसका लागि नेपाल बाहिरको नेपाली साहित्य र नेपाली मातृभाषालाई पनि नेपाली साहित्यमै समेट्नुपर्छ, अनि मात्र हाम्रो साहित्य आफ्नो ताकतमा बाँच्न सक्छ। युगको प्रतिनिधित्व गर्ने लेखक जहाँसुकै थोरै हुन्छन्। त्यस्ता बिरला कोटी लेखकले विषयवस्तु, भाषा, शिल्प र कथोकथनमा प्रयोग र आविष्कार गरिरहेका छन्। सिङ्गो साहित्यिक परिदृश्यलाई उज्यालो पारेकै तिनीहरूले हो। खासमा साहित्य धेरै चाहिने होइन, राम्रो साहित्य चाहिने हो। रहरे र खरहरीलाई झरना मान्न कोही पनि अभिशप्त छैन। साँच्चै भन्ने हो भने हामीले किताबको यति धेरै चाङ लगाइसक्यौँ, अब हामीले आत्ममन्थन गर्नुपर्ने हुन्छ। हामीलाई यति धेरै लेखक वा पुस्तक चाहिन्छन् कि चाहिँदैनन्? तिनमा चाहिने कुरा लेखिएको छ कि नचाहिने? पढ्नु पर्ने हो कि पढ्नु नपर्ने? के हरेक साक्षर नेपाली लेखक हुन सक्छन्? आज नेपाली साहित्यले उपन्यासमा नयाँ धारको खोजी मात्रै गरेको छैन, नयाँ शैलीको आह्वान पनि गरेको छ। तर लेखकहरूले कम्फर्ट जोन छोड्नै सकेका छैनन्। त्यसैले कतिपय नाम चलेका र आशा लाग्दा लेखक आफूलाई पेन्सन खुवाउने किताब नलेखी आफ्नै सक्कलको नक्कल उतार्नमा लागि परेका छन्। यो नै तितो यथार्थ हो। यस्ता विषय पढिन्छन्, बिक्री हुन्छन् वा पुरस्कृत हुन्छन् भने मनगणन्ते हिसाब गर्दा साहित्यमा एक खाले गतिहीनता अछाउँछ। लेखक पाठकको पछुवा हुने हो कि पाठकलाई पछुवा बनाउने हो भन्ने एउटा गम्भीर सवाल उठेको छ। लेखक दीर्घाले कमसेकम यति आत्मविश्वास त राख्नै पर्छ, साहित्य त अहिलेका पाठकका लागि मात्र होइन, भोलि जन्मने पाठकका लागि समेत हो।